अब हामी अध्ययन चाहिँ रोमी 16 को 20 बाट अगाडि बढाउने छौं। रोमी 16 को 20 मा पावलले लेख्छन्, अनि शान्तिका परमेश्वरले चाँडै शैतानलाई तिमीहरूका पाउमुनि कुल्चाउनु हुनेछ। हाम्रो प्रभु येशु ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्। आमेन। यहाँ पावलले चाहिँ शैतानसँगको हाम्रो युद्ध अब छिट्टै सकिनेवाला छ भन्छन्। अब पूर्ण रूपमा अन्तिम निष्कर्षमा यो युद्ध चाँडै आइपुग्नेछ भन्ने प्रतिज्ञा यहाँ चाहिँ दिएको छ। अर्थात् शैतान चाहिँ पूर्ण रूपमा हराइनेछ र परमेश्वरको जनहरू चाहिँ विजय हुनेछन्। त्यो विजयमा उनीहरू सहभागी हुनेछन्। यहाँ परमेश्वरलाई चाहिँ हेर्नुहोस्, शान्तिका परमेश्वर भनेर जनाइएको छ। अर्थात् उहाँले मात्रै शैतानसँगको युद्धलाई चाहिँ अन्त गर्न सक्नुहुन्छ र आफ्ना पवित्र जनहरूलाई चाहिँ शान्ति दिन सक्नुहुन्छ। युद्धको अन्त, झगडाबाट स्वतन्त्र भन्ने अर्थमा शान्ति। हुन त अहिले पनि वर्तमान समयमा नै प्रभु येशूले भन्नुभएको कुरा हामी सम्झन्छौँ, मेरो शान्ति म तिमीहरूलाई दिन्छु, ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ। यहोन्ना 14 यहोन्ना 16 लेखेको छ। तर यस पदमा चाहिँ सम्भवतः शैतानको हारद्वारा विश्वासीहरूले प्राप्त गर्ने आखिरी शान्तिको कुरा गरेको तरिकाले बुझ्नु पर्ला। अब तिमीहरूका पाउमुनि कुल्चाउनु हुनेछ शैतानलाई भन्ने यो कुरा पढ्दाखेरि चाहिँ हामीलाई उत्पत्ति 3:15 यो जोडिएको छ भन्ने देख्छौँ। एकचोटि त्यहाँ पल्टाउँ, बाइबलको पहिलो भविष्यवाणी, बाइबलको पहिलो मसीह भविष्यवाणी उत्पत्ति 3:15 आदम र हव्वाले पाप गर्ने बित्तिकै यहाँ चाहिँ एउटा भविष्यवाणी दिनुभयो, शैतान हार्नेछ, पराजित हुनेछ भन्ने भविष्यवाणी। उत्पत्ति 3:15 भन्नुभयो उहाँले, अनि तेरो र त्यस स्त्रीको बीचमा, अनि तेरो सन्तान र त्यसको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। उसले तेरो टाउको कुच्याउनेछ र तैँले उसको कुर्कुच्चा डस्नेछस्। त्यसैले स्त्रीको सन्तान भन्नाले प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ। उहाँ मानिस भएर जन्मिनु भयो, उहाँ एउटा कन्याबाट जन्मिनु भएछ, अनि उहाँले चाहिँ शैतानलाई घातक प्रहार गर्नुहुनेछ, उसको टाउकोमै अर्थात् उसलाई नष्ट गर्नुहुनेछ। तर शैतानले पनि प्रभुलाई उहाँको कुर्कुच्चा डस्नेछ अथवा दबाउनेछ। यो चाहिँ प्रभु येशू ख्रीष्टको क्रुसको मृत्युलाई जनाइरहेको छ। शैतान चाहिँ हाम्रो सबभन्दा मुख्य प्रधान शत्रु हो र परमेश्वरले उसलाई चाहिँ खत्तम पार्ने कुच्याउने किसिमको चोटले चाहिँ प्रहार गर्नुहुनेछ र साथै हामी पनि त्यो विजयमा चाहिँ सहभागी हुनेछौँ भनेर चाहिँ यहाँ रोमी 16:20 बताइरहेको देखिन्छ। रोमी 8 एकचोटि हेरौँ, यो भनेको पछाडिको कारण किन हामी सहभागी हुन्छौँ शैतानमाथिको यो अन्तिम विजयमा। रोमी 8:17 लेखिएको छ, अनि सन्तान हौं भने हकवालाहरू पनि हौ, साँच्चै परमेश्वरका हकवालाहरू र ख्रीष्टसँग साझा हकवालाहरू। उहाँसँगै हामीले दुःख भोग्यौँ भने चाहिँ उहाँसँगै हामीले महिमा पनि पाउनेछौँ। ख्रीष्टलाई पाएपछि सधैँ उहाँसँगै हो, अब हामी सधैँ सबै कुरामा उहाँसँग संलग्न साझा हकवालाहरू। जब उहाँले चाहिँ अन्तिम निष्कर्ष रूपमा चाहिँ शैतानलाई पराजय गर्नुहुन्छ, हामी पनि साथसाथै हुनेछौँ उहाँसँगै, हामी साझा विजयहरू हौ उहाँसँगै। 16:20 रोमीमा यहाँ लेखेको छ, तिमीहरूका पाउमुनि बुल्चाउनु हुनेछ। तिमीहरूका पाउ, पुरानो नियममा एउटा खण्ड हेर्नेछौँ यहाँ बुझ्नलाई, यहोशू 10 अध्यायमा चाहिँ एमोरीहरूसँगको लडाईँ उल्लेख छ। यहाँ 5 एमोरी राजाहरू चाहिँ इजरायलीहरूसँग लडाईँ गर्छ, अनि निकै चाखलाग्दो छ यो लडाईँ, किनभने त्यो दिन चाहिँ योशूले चाहिँ परमेश्वरको खटनमा घामलाई पनि रोक्छन्, जुनलाई पनि रोक्छन्, एक दिन लम्बिन्छ, अचम्म घटना जुन कहिले भएको थिएन, किनभने यो एमोरीहरूमाथिको विजय चाहिँ पुरा होस् भनेर चाहिँ परमेश्वरले यो समय दिनुभयो। अनि यहाँ चाहिँ एउटा कुरा पढ्छौँ, यो राजाहरू त भागेका छन्, 5 राजाहरू गएर एउटा ओढारमा लुकेछन्, अनि इजरायलीहरूले थाहा पाएर ठुलो ढुङ्गाले बन्द गरिदियो, अनि लडाईँ पहिला सकायो, अनि त्यसपछि यो 5 राजाहरूलाई बाहिर निकाल्छ। अनि यहाँ पढ्छौँ अब 10:22। तब योशूले भने, त्यस गुफाको मुख खोल र ती 5 राजाहरूलाई त्यस गुफाबाट निकालेर म कहाँ ल्याऊ। अनि तिनीहरूले त्यस्तै गरे र ती 5 राजाहरूलाई, अर्थात् यरुसलेमका राजा, इजरायलले लिनुभन्दा अगाडि हेब्रोनका राजा, यर्मुतका राजा, लाखिसका राजा र एग्लोनका राजालाई त्यस गुफाबाट निकालेर निकाल ल्याए। अनि यस्तो भयो, जब तिनीहरूले ती राजाहरूलाई योशू कहाँ निकालेर ल्याए, तब योशूले इजरायलका सबै पुरुषहरूलाई बोलाएर उनीसँग गएका योद्धाहरूका प्रधानहरूलाई भने, नजिक आओ, तिमीहरूका खुट्टाहरू यी राजाहरूका गर्दनमाथि राख। तब उनीहरू नजिक आएर आफ्ना खुट्टा तिनीहरूका गर्दनमाथि राखे। यसरी यो राजाहरू, यो विरोधी राजाहरूमाथि जब विजय इजरायलीहरू यसरी हुन्थे, तिनीहरूको घाँटीमाथि चाहिँ आफ्नो खुट्टा दबाएर यो महान विजयको चाहिँ चित्रण गरिराखे, ठुलो विजय हामीले पायौँ भनेर। अब परमेश्वरले चाहिँ शैतानमाथिको उहाँको ठुलो विजयमा विश्वासीहरूलाई पनि खुसी मनाउनलाई चाहिँ आह्वान गर्नुहुनेछ, एकदम तिमीहरूका पाउमुनि कुल्चाउनुहुनेछ भनेर। अब कहिले हुनेछ र यो, त्यहाँ लेखेको छ चाँडै, छिट्टै, एकैछिनमा, शीघ्र। यसबाट यो सिक्छौँ, यो युद्ध लामो, युद्ध गाह्रो भए पनि यो लामो चाहिँ छैन, किनभने छिट्टै यो चाहिँ अन्तिम विजयमा हामी पुग्नेछौँ भनेर बताइरहेछ। त्यसैले हामीलाई चाहिँ उत्साह दिइरहेको छ, कुनै युद्ध लामो भइरहन्छ, खै जित्ने हो कि हार्ने हो थाहा छैन भन्यो भने चाहिँ हामीलाई उत्साह आउँदैन, तर यहाँ त हामीलाई एकदम उत्साह छ, छिट्टै जित्ने हो, विजय पुरा हासिल हुनेछ। त्यसैले हामी पुरा आशामा भरपूर हुन सक्छौँ, समय छोटो छ अनि शैतानको हार चाहिँ निश्चित छ। अब भविष्यवाणीहरूबाट हामीलाई के थाहा छ भने, प्रकाशको 12 जाउँ त, प्रकाशको पुस्तक 12 भविष्यवाणीहरूद्वारा हामीलाई के थाहा छ भने, शैतान जो अहिले चाहिँ यताउता गर्न सक्छ, यहाँसम्म कि ऊ चाहिँ तेस्रो स्वर्ग पनि जान सक्छ, भाइहरूको विरोधमा दिनरात उसले दोष लगाउँछ पनि भनेको छ, अय्युबलाई दोष लगाएको थियो त्यहीँ तेस्रो स्वर्गमा गएर, तर एउटा दिन अब आउँदैछ चाँडै कि ऊ चाहिँ अब उसो त्यसो गर्न पाउने छैन, उसलाई चाहिँ त्यो तेस्रो स्वर्गमा पस्ने नपाउने गरिकन चाहिँ उसलाई निष्कासन गरिनेछ। यो चाहिँ प्रकाश 12:12 हामी पढ्छौँ। हुन्छ यहाँ नौदेखि पढौँ, प्रकाश 12:9। अनि त्यो ठुलो अजिङ्गर फ्याँकियो, डियाबोलोस र शैतान भनिने त्यो पुरानो साँप जसले सारा संसारलाई धोका दिन्छ, त्यो पृथ्वीमाथि फ्याँकियो र त्यो सँगै त्यसका दूतहरू फ्याँकिए। यो चाहिँ हुन बाँकी नै छ वास्तवमा। हामीलाई प्रभु लिन आउनु भएपछि 7 वर्षको संकष्टकाल हुन्छ भनेर चाहिँ हामीलाई सिकाइएको छ। अनि त्यो 7 वर्षको मध्य बिन्दुमा अर्थात 3.5 वर्ष बितिसकेपछिको हुने घटना हो यो। अनि 10 पदमा हामी पढ्छौँ, अनि मैले स्वर्गमा यसो भन्दै गरेको एउटा ठुलो आवाज सुने, अब हाम्रो परमेश्वरका मुक्ति शक्ति राज्य र उहाँका ख्रिस्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ जसले दिन रात हाम्रो परमेश्वरको सामु उनीहरूलाई दोष लगाउँथ्यो। अनि 12 पद, यसकारण हे स्वर्गहरू र तिनमा बास गर्नेहरू, रमाओ पृथ्वी र समुद्रमा का बासिन्दाहरूलाई, हाय, किनकि शैतान रिसले आगो भएर तल तिमीहरूका आएको छ, किनकि त्यससँग समय छोटो छ भनी त्यसलाई थाहा छ। अनि उसलाई थाहा छ उसको विनाश नजिकै आइपुग्यो भनेर जब त्यो घटना हुन्छ, किनभने अब 3.5 वर्ष पछि चाहिँ उसलाई अथाह कुण्डमा 1000 वर्षसम्म बाँधिनेछ भनेर बताएको छ। अनि त्यो बेलामा 1000 वर्ष चाहिँ प्रभु यीशु ख्रीष्टले यो संसारमा राज्य गर्नुहुनेछ र हामी उहाँसँगै राज्य गर्नेछौँ। अनि हाम्रै पाव मुनि मुनि अथाह कुण्डमा चाहिँ शैतान साङ्लाले बाँधेर बसिरहेको हुन्छ। प्रकाश 20:10 चाहिँ त्यो लेखेको छ, यहाँ ऊ चाहिँ त्यसरी तल हुनेछ भनेर। प्रकाश 20:10 माफ गर्नुहोस्, अनि मैले भन्न खोजेको एउटा कुरा छुट्यो, अनि त्यसपछि 1000 वर्षपछि उसलाई छोडिनेछ, अनि त्यसपछि चाहिँ उसको अन्तिम अन्त अनन्त विनाश चाहिँ यहाँ बनाए बयान गरेको छ। 20:10, 1000 वर्षपछि कुरा पढ्नेछौँ। उसलाई बाँधिएको कुरा चाहिँ 1 र 2 पदमा छ, त्यो पनि पढौँ। अनि मैले एउटा स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेका देखेँ, जसको हातमा अथाह कुण्डको चाबी र एउटा ठुलो साङ्लो थियो। अनि तिनले त्यस अजिङ्गरलाई, त्यस पुरानो साँपलाई पक्रे जो डियाबोलोस र शैतान हो, अनि त्यसलाई 1000 वर्षका लागि बाँधे। तर त्यस 1000 वर्षपछि चाहिँ 10 पदमा लेखेछ, अनि तिनीहरूलाई धोका दिने शैतान आगो र गन्धकको झिलभित्र फ्याँकियो, जहाँ त्यो पशु र त्यो झुटो भविष्यवक्ता पनि छन्, अनि दिन रात सदा सर्वदा तिनीहरू पीडाले तडपाइन्छन्। त्यो हो उसको अन्तिम र अनन्त विनाश। हुन त कलवरी क्रुसमा नै जब प्रभु येशु मर्नुभयो, शैतान पराजित भइसक्यो, तर जब यो रोमीहरूलाई यो पत्र लेखिँदाखेरि त आज पनि ऊ पराजित शत्रु भएर पनि ऊ चाहिँ एउटा भयङ्कर शत्रुको रूपमा नै यताउता हिँडिरहेको छ। सचेत रहो, जागर रहो, किनकि तिमीहरूको के लेखेको छ, विरोधी शैतान गर्जने सिंह चाहिँ कसलाई निलो भनी चारोतिर घुमिहिँड्छ, 1 पत्रस 5:8। तर 1 शताब्दीका विश्वासीहरूलाई चाहिँ यो लेखेको थियो, चाँडै तिमीहरूको पाउमुनि उसलाई कुल्चाउनुहुनेछ। आजको विश्वासीहरूले पनि हामी यो पढ्दैछौँ, अनि हामी चाहिँ के को बाटो हेरिरहेछौँ भने, कुनै पनि घडी हुने प्रभु येशूको बाटो हेर्दैछौँ। अनि थुप्रै पदहरूमा हामीलाई त्यो सिकाइएको छ, जस्तो कि तितस 2 एउटा पद हेरौँ। तितस 2:13, तपाईँ के को बाटो हेर्दै हुनुहुन्छ, विश्वासीको आशा के हो? 2:13, र त्यस धन्य आशाको र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ। के भनेको बाटो हेर्दै जिउनु भनेको? त्यसको मतलब कुनै पनि घडीमा आउँदै हुन्छ, अनि हामी जान्दछौँ कि कुनै पनि घडी हाम्रो उठाइने र्याप्चर घटना हुनेछ। त्यसैले यो घटनालाई चाहिँ एउटा शब्द हामीले प्रयोग गर्न सकिन्छ, यो कुनै पनि घडी हुने भन्नलाई चाहिँ नेपालीमा एउटा शब्द छ, त्यो शब्द हो सन्निकट। सन्निकट यो घटना चाहिँ सन्निकट छ, निकट सन्निकट, नजिक मात्र होइन कुनै पनि घडी हुने, अङ्ग्रेजीमा इमिनेन्ट। अनि हामीलाई के थाहा छ भने प्रभु यीशु हामीलाई लिन आउनुभएपछि त्यसपछि त्यो 7 वर्ष सुरु हुन्छ, अनि 3.5 वर्षमा उसलाई चाहिँ फ्याँकिनेछ तल, अनि त्यसपछि 3.5 वर्षपछि फेरि ऊ चाहिँ कैद गरिनेछ, अनि ऊ चाहिँ त्यसको 1000 वर्षपछि चाहिँ उसलाई चाहिँ नरक कुण्डमा फ्याँकिनेछ। त्यसैले यो सन्निकटताको दृष्टिले चाहिँ शैतानको हार छिट्टै हुनेछ भनेर चाहिँ हामीले भन्न सक्छौँ। जसरी ख्रीष्ट कुनै पनि बेला आउन सक्नुभएकोले उहाँ चाँडै आउँदै हुनुहुन्छ भनेर भन्छ, कुनै पनि घडी पहिलाको विश्वासीहरूले पनि त्यसरी नै बाटो हिँडिरहेको थिए अहिले पनि, अनि त्यही सँगसँगै त्यसपछि शैतानको हार पनि छिट्टै हुँदैछ। यो शब्द चाहिँ प्रकाशको पुस्तकमा प्रयोग भएको छ, हेर्नुहोस् त प्रकाश 1 यो चाँडै भन्ने शब्द, प्रकाश 1:1 मा लेखेको छ, येशु ख्रीष्टको प्रकाश परमेश्वरले आफ्ना दासहरूलाई चाँडै हुनुपर्ने कुराहरू देखाउनका निम्ति उहाँलाई यो प्रकाश दिनुभयो। प्रकाशको पुस्तकमा लेखेको कुराहरू चाहिँ चाँडै हुनुपर्ने कुराहरू भनेको छ, किनभने विश्वासीहरू चाहिँ कुनै पनि घडी आउने प्रभुको बाटो हेर्दैछन्, अनि यो घटना सुरु भएपछि यो भएपछि चाहिँ सबै त्यसपछि चाहिँ लगालग हुनेछ। अब एउटा गलत शिक्षा छ यसको बारेमा चाहिँ, यो संकष्ट काल भन्ने चाहिँ यो भविष्यमा हुने कुरा होइन भनेर सिकाउँछन् कतिले, यो त भइसक्यो, यो त उहिले भइसक्यो भन्छ संकष्ट काल, उनीहरूले भन्छन् यो त 70 AD पुरा भइसकेको कुरा हो भन्छ, अनि उनीहरूले भन्छ यो प्रकाशको पुस्तकमा लेखेको कुराहरू यो त अधिकांश सबै कुरा भइसक्यो भनेर उनीहरूले सिकाउँछन्। यो धारणालाई चाहिँ यो भइसक्यो भन्ने धारणा हो, यो चाहिँ है भूतकालिक धारणा, प्रिटरिस्ट धारणा। अनि धेरै क्रिस्चियनहरू यसको पछि लागिरहेछन् झन्झन, तर रोमेश्वरको 20 मेल खाँदैन त्यो धारणा। रोमेश्वरको 20 त के लेखेको छ, अनि शान्तिका परमेश्वरले चाँडै कसलाई, शैतानलाई तिमीहरूका पावामा निकुल्छ भन्नेछ। अब निश्चय पनि आज शैतान त भयानक शत्रुको रूपमा हिँडिरहेछ, अहिलेसम्म उसलाई चाहिँ त्यो कुल्चाउने खत्तम पार्ने मुक्का खाना चाहिँ उसले बाँकी नै छ, तरै पनि त्यो छिट्टै त्यसो हुनेछ। हुन त 2000 वर्ष भइसक्यो यो लेखिएको, तर यो कुन दृष्टिकोणमा भने हामी विश्वासीको दृष्टिकोण चाहिँ सन्निकटताको दृष्टिकोण हो, कुनै पनि घडी प्रभाव हुनुहुन्छ, अनि त्यसपछि लगालग यो घटनाहरू चाहिँ पुरा हुनेछ, यो छिट्टै हुने घटना भनेर हामी प्रतीक्षा गर्दैछौँ। अब एकजना यो भइसक्यो भन्ने खालको धारणा राख्ने एउटा प्रमुख लेखक चाहिँ ग्यारी डेमार, उसले चाहिँ बाइबललाई चाहिँ यो प्रबन्धहरूको आधारमा अनि अक्षरश बाइबललाई व्याख्या गर्नुपर्छ भन्ने आधारमा चाहिँ त्यसरी सिकाउँदैन, 70 AD नै अधिकांश यो भविष्यवाणी पुरा भइसक्यो भनेर सिकाउँछ। अनि उसलाई प्रश्न गरिएको थियो, यो प्रश्न थियो, रोमेश्वरको 20 आधारमा शैतान कहिले कुल्चाइनेछ, उक्त कुरा AD 70 पुरा भएको हो कि भनेर विश्वास गर्नुहुन्छ कि भनेर प्रश्न गरिएको थियो, शैतान कुल्चाइएको चाहिँ कहिले हो भनेर प्रश्न सोध्यो। उहाँको प्रतिक्रिया यहाँ उल्टा गरेर म पढ्दैछु, उसले भन्छ मूल प्रसङ्ग रोमी क्रिस्चियनहरूको छ जसलाई पावलले यहाँ लेख्दै थिए, तिम्रा पावहरू भनेको तिनीहरूको पावहरू होइन, अर्थात् पावलले पत्र लेखेको समयभन्दा बाहिरका मानिसहरूको पावरहरू होइन। उसले भन्छ कुच्याउने कार्य छिट्टै घट्नेवाला थियो। छिट्टै भनेको छिट्टै नै हो, झन्डै 2000 वर्ष बितिसकेको छ। पावलले जे वर्णन गरिरहेको थियो त्यो इतिहासमा भइसक्यो। शैतान भन्नाले अब सुन्नुहोस् है, शैतान भन्नाले विश्वास नगर्ने यहुदीहरूलाई पनि जनाउन सकिन्छ। यहुदीहरूलाई मन पर्दैन जसलाई शैतानको सभाघर भनी प्रकाशको पुस्तकले वर्णन गर्दछ, पदहरू दिन्छ। उनीहरूलाई नै येशूले योहन्ना 8:44 शैतानसँग सम्बन्धित छन् भनी वर्णन गर्नुभयो। तिमीहरूका आफ्ना बाबु, तिमीहरू आफ्नो बाबु शैतानबाटका हौ। पावलले लेखेका छन् कि यहुदीहरूले प्रभु येशूलाई र तिनीहरूका आफ्नै भविष्यवक्ताहरूलाई पनि मारे र हामीलाई सताएका छन्, अनि तिनीहरूले परमेश्वरलाई प्रसन्न गराउँदैनन् र सबै मानिसहरूका विरोधमा छन्, अनि सधैँ आफ्ना पापहरूको नापो भर्नलाई यिनीहरूले हामीलाई अन्य जातिहरूले मुक्ति पाउन् भनेर उनीहरूसित बात गर्न मनाइ गर्छन्। तर तिनीहरूमाथि भयानक क्रोध आएको छ। यो चाहिँ पहिलो त्यस नि 2:14-16 हो। अनि उसले भन्छ यो क्रोध नै सायद पावलले बताएका कुल्चाउने विषयको लाक्षणिक मानी हुन सक्छ भनेर चाहिँ उसले लेखेको छ। अब यहाँ ख्याल गर्नुहोस्, यो लेखकले चाहिँ छिट्टै भन्ने शब्दलाई चाहिँ अक्षरश अर्थमा बुझ्न खोज्दा अर्थको साह्रै अनर्थ तरिकाले चाहिँ अब बुझ्न बाध्य हुन्छ बाँकी भाग चाहिँ। छिट्टै भन्ने चाहिँ छिट्टै हो, तर शैतान भन्ने चाहिँ शैतान होइन भन्दैछ उसले। अनि उसले भन्छ यदि 70 नाश भएका विश्वास नगर्ने यहुदीहरू नै शैतान हो भनेर चाहिँ अर्थ लगाउँछन्। अब यो यस्तो खालको धारणालाई चाहिँ प्रिटरिस्ट पुरा भइसक्यो भन्ने भूतकालिक दृष्टिकोण हो। अनि उनीहरूले दृष्टिकोण यस्तै राख्छ कि अधिकांश भविष्यवाणीहरू पहिलो शताब्दीमै पुरा भइसके, अनि त्यो उनीहरूले त्यसरी लिएपछि के हुन्छ, सबै अरू भविष्यवाणी अब एकदम अनर्थ तरिकाले बुझ्न उनीहरूलाई चाहिँ कर लाग्छ। त्यसैले यसबाट हामी होसियार हुनुपर्छ। अधिकांश किताबहरू जुन काठमाडौँ अथवा क्रिस्चियन बुक स्टोरमा पाइन्छन् उनीहरू चाहिँ यस्तै दृष्टिकोणबाट लेखिएको हुन्छ। त्यसैले किताब त धमाधम थुप्रो छापेको छ क्रिस्चियन किताब भनेर, तर दुःख कुरा त्यसमा चाहिँ ठिक शिक्षाहरू पाउन गाह्रो छ। त्यहाँ राम्रो कुराहरू पनि हुन्छ तर यस्तो कुराहरू प्रचुर मात्रामा हुन्छ। अब रोमी 16:21-24 पदमा हामी अब पढ्नेछौँ। अब पावलले 16 पहिलो खण्डमा त थुप्रै विश्वासीहरूलाई आफ्नो अभिवादन पठाइसकेका थिए। त्यो चाहिँ व्यक्तिगत सलाम उसले भनेका थिए। तर कोरिन्थमा बसेर यो पत्र लेखिरहँदाखेरि चाहिँ उसको साथमा भएको सहकर्मीहरूले पनि हाम्रो पनि जयमसी पठाउनु भनेर चाहिँ भनेछन्। त्यसैले अब पावलका साथीहरूले मित्रहरूले पनि यहाँ चाहिँ अभिवादन पठाएको हामी पढ्छौँ। 21 मेरा सहकर्मी तिमोथीले र मेरा आफन्तहरू लुसियस, यासोन र सोसिपाटरले तिमीहरूलाई सलाम पठाउँदैछन्। यो पत्र लेख्ने म टेर्टियसले पनि तिमीहरूलाई प्रभुमा सलाम। सम्पूर्ण मण्डलीलाई र मलाई सत्कार गर्ने गायसले तिमीहरूलाई सलाम पठाउँदैछन्। सहरका भण्डारी एरास्टस र भाइ क्वार्टसले सलाम पठाउँदैछन्। हाम्रो प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस् आमेन। एउटा कुरा सम्झनामा भनौँ, किताबहरू मात्र होइन एकदम होसियार हुनुपर्ने। अहिले इन्टरनेटमा चाहिँ धेरै नेपाली प्रचारकहरूको युट्युबमा पाइन्छ, अडियोहरू पाइन्छ, ती कुराहरूबाट चाहिँ एकदम होसियार हुनुहोस्। हामीले रोमी 16:17-18 पद अघि हामीले अध्ययन गर्यौँ, अनि तपाईँले चाहिँ एकदमै चनाख हुनुपर्छ, होसियार हुनुपर्छ, आफ्नै लागि, आफ्नो परिवारको लागि, मण्डलीको लागि। रेडियो कार्यक्रमहरू क्रिस्चियन हो, सङ्गीत चाहिँ अलिकति सांसारिक छ तर वचन त वचनै हो नि भनेर कतिले सुनिरहेको मैले सुन्छु, जबकि त्यहाँ चाहिँ विशुद्ध बाइबलीय शिक्षा नहुन सक्छ। अनि मैले ठुलो प्रचारको एउटाको एकचोटि के किनभने मेरो ससुराले सुनिरहनु भएको छ भनेर थाहा पाउने बित्तिकै मैले चाहिँ हेर्न गएँ, इन्टरनेटमा युट्युबमा हेरेँ, टङ्क सुवेदी, पास्टर टङ्क सुवेदी, अनि उहाँको त्यो भिडियो हेरेँ। अनि उहाँले के सिकाइरहनु भएको थियो भने, त्यहाँ चाहिँ मत्ती 24 अध्यायबाट सिकाइरहेको थियो, तिमी म जब जेलमा थिएँ मलाई भेट्न आयो, म भोका हुँदाखेरि मलाई खुवायो इत्यादि। अनि उसले सिकाइरहेको थियो यसरी नै मुक्ति पाइन्छ, हामीले चाहिँ यसरी असल कामहरू गरेर भनेर सिकाइरहेको थियो। यो त झुटो शिक्षा, झुटो सुसमाचार। अब रोमीश्वरको 21-24 फेरि फर्कौँ। यहाँ चाहिँ अब व्यक्तिगत सलाम होइन, अब चाहिँ सहकर्मीहरूबाटको सलाम व्यक्त गर्दैछन्। अनि पावलले चाहिँ सबभन्दा पहिला तिमोथीको उल्लेख गर्छन्। तिमोथी, ओहो, पावलको प्रिय आफ्नै छोरा भन्नाले आत्मिक छोरा, विश्वासमा चाहिँ पावलले नै उसलाई जन्माएका थिए। अनि तिमोथीको निम्ति चाहिँ पावलको जीवनको अन्तसम्म पनि आफ्नो हृदयमा न्यानो ठाउँ थियो। आफ्नो अन्तिम पत्र दोस्रो तिमोथी 4 अध्यायमा दुई दुई पटक तिमोथी चाँडै आउनु काम भनेर लेख्छन्। त्यो ओभरकोट ल्याइदियो, त्यो मेरो किताबहरू ल्याइदियो, फेरि एकछिनपछि तिमोथी म कहाँ चाँडै आउने प्रयत्न गर। अर्को व्यक्ति छ यहाँ पावलको साथमा जयमसी अथवा अभिवादन दिने, लुसियस भनेको छ। सायद लुसियस चाहिँ प्रेरित 13 अध्यायको लुसियस हुन सक्छ। एकचोटि पल्टाउँ त, एकछिन प्रेरितमा डुल्नेछौँ एकछिन। प्रेरितको 13 अध्यायबाट, प्रेरितको 13 अध्याय को एक पदमा, अब एन्टियोकमा भएको मण्डलीमा कति भविष्यवक्ता र शिक्षकहरू थिए, बर्नबास, निगर भनिने सिमोन, कुरिनिवासी लुसियस। हाम्रो यहाँ नाम यहाँ आयो, यो लुसियस हुन सक्छ। अब कतिले चाहिँ लुसियस चाहिँ लुका हो भन्छन्, लुकाको सुसमाचार प्रेरितको पुस्तक लेख्ने। अब यासोन छ अर्को नाम, यासोन चाहिँ सायद प्रेरित 17 अध्यायको यासोन हुनसक्छ, जहाँ धेरै पटक उसको नाम त्यहाँ छ। प्रेरित 17 अध्यायको 5-9 पदमा यहाँ चाहिँ थेसलोनिकामा सुसमाचार पहिलोचोटि प्रचारित छ, विश्वास गरेका छन् कति व्यक्तिले, तर एकदम भयङ्कर सतावट आउँछ। अनि यासोन ले चाहिँ पावललाई, सिलासलाई आफ्नो घरमा पाहुना राखिरहेको थियो, अनि त्यहाँ चाहिँ पुरा भिड आएर चाहिँ आक्रमण गर्छ। हेर्नुहोस् 17 अध्यायको 5-9, तर विश्वास नगर्ने यहुदीहरूले डाँडाले भरिएर कति लफङ्गा र दुष्ट मानिसहरूलाई आफ्नो साथमा लिए, एउटा भिड जमाए र सहरभरि खैला बैला मचाए, अनि यासोनको घरमा हमला गरेर उनीहरूलाई बाहिर मानिसहरूका ल्याउन खोजे। अनि उनीहरूलाई नभेट्टाउँदा तिनीहरूले यासोन र कति भाइहरूलाई घिसार्दै सहरका शासकहरूका लगे र यसो भन्दै कराए, यी संसारलाई उलट पुलट पार्नेहरू यहाँ पनि आएका छन् जसलाई यासोनले पाउना रहेको छ। अनि यिनीहरू सबैले अर्को राजा हुनुहुन्छ अर्थात येशु भन्दै सिजरको हुकुमहरूको विरोधमा काम गर्दछन्। अनि तिनीहरूले भिडलाई र सहरका शासकहरूलाई जसले यी कुराहरू सुनेका थिए अत्याइदिए। अनि यासोन र अरूबाट धरौटी लिएपछि तिनीहरूले उनीहरूलाई छोडिदिए। यही यासोन हुन धेरै सम्भव छ यहाँ रोममा, के अरे कोरिन्थमा चाहिँ यहाँ बसेर पावलले चिठी लेख्दाखेरि चाहिँ अभिवादन पठाएको। अर्को चाहिँ यहाँ चाहिँ सोसिपाटर भनेको छ, यो चाहिँ प्रेरित 20 अध्यायको व्यक्ति हुन सक्छ। त्यहाँ 20 अध्यायमा चाहिँ हेर्नुहोस् मसँग 4-6 पदमा, यहाँ लेखेको छ 4 पदमा, अनि बेरियाका सोपट्रोस भनेको छ यहाँ, कतिले चाहिँ सोसिपाटर भनेको चाहिँ यही व्यक्ति हो सोपट्रोस, जस्तै कि सिलास, सिल्वानस एउटै व्यक्ति हो। अनि यदि यो सोपट्रोस र सोसिपाटर एउटै हो भने चाहिँ त्यो अभिवादन पठाउने व्यक्ति चाहिँ बेरियाको रहेछ। ओहो, बेरियाको। एकचोटि सत्र अध्यायमा जाउँ त, किनभने थेसलोनिकामा त्यत्रो भयङ्कर सताड भएपछि तुरन्त तुरुन्तै भागेर बेरियामा गएर सुसमाचार सुनाएका थिए। अनि बेरियाकाहरू कस्तो थिए हेर्नुहोस् त, सत्रको दश पदमा उनीहरू यहुदीहरू हुन् र पावलबाट सुसमाचार सुन्छन् सभाघरमा, हेर्नुहोस् त दश पद। अनि तुरुन्तै भाइहरूले पावल र सिलासलाई राति नै बेरियामा पठाइहाले। उनीहरू त्यहाँ आएपछि यहुदीहरूको सभाघरभित्र पसे। एघार पद, यिनीहरू चाहिँ ती थेसलोनिकामा उनीहरूभन्दा उत्तम रहेछन्, किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्र शास्त्रहरूमा खोजी गर्दथे। हुनसक्छ त्यो सोसी पाटर सोपाटर सो भने चाहिँ ऊ पनि उत्तम बेरियालीहरूमा पढ्दो रहेछ, यही समयमा पनि भएको हुनसक्छ त्यो बेलामा। अनि त्यसपछि हामी फर्केर जाउँ रोमी 16 21 यो तीनजना जो उल्लेख भए तिमथी पछि, यो तीनजनालाई चाहिँ पावलले मेरा आफन्तहरू भनेर चाहिँ जनाएको छन्। अनि पहिले अध्ययन गरिसक्यौँ यसको माने चाहिँ केही हुनुपर्छ कि उनीहरू चाहिँ यहुदीहरू भएको अरे आफन्तहरू। अनि त्यसैले पनि हो लुसियस चाहिँ हाम्रो डाक्टर लुका चाहिँ होइन भन्ने आधार भेट्छौँ, किन लुका त यहुदी थिएन, ऊ त अन्य जाति थियो। अब 22 पदमा आइपुग्छ हामी। 22 पद चाहिँ यो रोमीको पुस्तकको एउटै मात्र पद हो जुन चाहिँ पावलले नलेखेको, किनभने यो पद चाहिँ लेख्ने व्यक्ति चाहिँ को थिए, टेर्टियस, पावलको लेखनदास। अब पावलले चाहिँ यो पुरा चिठी चाहिँ बोलेर लेख्न लगाएको थियो, ऊ बोल्थ्यो, टेर्टियसले लेख्थ्यो, बोल्थ्यो लेख्थ्यो, यसरी चाहिँ होइन। अनि यसले चाहिँ हामीलाई के को सम्झना गराउँछ, दोस्रो पत्रुस 1 एकचोटि हेरौँ त्यहाँ, दोस्रो पत्रुस 1 अनि 21 पदमा, किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले। पावल चाहिँ पवित्र आत्माको प्रेरणा पाएर बोलिरहेको थियो, टेर्टियसले चाहिँ जस्ताको त्यस्तै लेख्दै थियो। अनि यहाँ यो खण्डमा आएर चाहिँ पावलले टेर्टियसलाई आफ्नै निम्ति पनि बोल्ने अनुमति दिन्छन्, रोमका विश्वासीहरूलाई उसको पनि व्यक्तिगत सलाम पठाउनलाई चाहिँ मौका दिन्छन्। अनि उसले भन्छ यो पत्र लेख्ने म टेर्टियसले पनि तिमीहरूलाई प्रभुमा सलाम। अब प्रायः यहाँ हामी पत्रहरूमा देख्दा के पाउँछौँ भने पावलले प्राय अरू व्यक्तिलाई चाहिँ लेख्न लगाउँथे उसको पत्रहरू, आफूले चाहिँ बोल्थे अरूले चाहिँ लेख्थे। अनि कतिको अनुमान चाहिँ सायद उनको आँखा कमजोर भएकोले होला भन्ने, अनि कतिले यो पनि प्रयोग गर्छन् गलाती छमा हेर्नुहोस् त, अब यदि हो भने आँखा कमजोर भएर लेखनदासको सट्टामा आफैले केही लेख्नु पर्दाखेरि चाहिँ अब ठुल्ठुलो अक्षरमा लेख्नु पर्थ्यो कि, अनि यहाँ चाहिँ ठुलो ठुलो अक्षरमा लेखेको भनेर उल्लेख छ। 6:11 हेर, मैले आफ्नै हातले कति ठुला ठुला अक्षरहरूमा तिमीहरूलाई लेखेको छु भन्छ, त्यो हुनसक्छ, तर अर्को त यो पनि हुनसक्छ, अब यसलाई जोड दिनलाई चाहिँ उसले चाहिँ ठुलो अक्षरमा यहाँ लेखेको पनि हुन्छ। यो पावलले चाहिँ साधारणतया आफ्नो अभिवादन लेख्ने बेलामा चाहिँ आफ्नै हातले लेख्थे, अरूलाई बाँकी पत्र लेखाए पनि, जस्तो कि दोस्रो थेसलोनिकीमा हेर्नेछौँ, दोस्रो थेसलोनिकी 3 को 17 पदमा हेर्नुस् यो सत्रपद पत्रको अन्तमा आएर उसले लेख्छन् मेरो आफ्नै हातले लेखेको पावलको सलाम हरेक पत्रमा यही चिन्ह हुन्छ म यसै गरी लेख्छु पावलले भन्दैछ यो सक्कली पत्र हो कसैले मेरो नाममा पत्र लेख्ला होसियार यसरी लेख्छु मेरो साइन यसरी हो भनेर चाहिँ यहाँ लेख्दैछन् अनि टेटियसले चाहिँ सलाम भन्दाखेरि के भन्छ म पनि तिमीहरूलाई प्रभुमा सलाम भनेर लेख्छ त्यसैले जहिले पनि प्रभुमा हो हाम्रो बीचको विशेष सम्बन्ध किनभने प्रभु जो हाम्रो शिर हुनुहुन्छ उहाँमा नै उहाँका हामी अङ्गहरू हौ अब अर्को अभिवादन यहाँ छ 23 पदमा हेर्नुहोस् त 16 अध्यायको 23 पद रोमी 16 को 23 सम्पूर्ण मण्डलीलाई र मलाई सत्कार गर्ने गायसले तिमीहरूलाई सलाम पठाउँदैछन् यहाँ एकजना गायस भन्ने व्यक्ति पाहुना सत्कार गर्ने कामका निम्ति चिनिएका रहेछ उसले पाहुनलाई मात्र आफ्नो घरमा पाहुना राखेर रहेनछ उसले त सम्पूर्ण मण्डलीलाई पनि सत्कार गरिरहेको यहाँ उल्लेख छ त्यसैले यहाँ हामीलाई चुनौती छ गायस प्रभुमा कस्तो भाइ रहेछ उसले चाहिँ सम्पूर्ण पवित्रजनहरूलाई चाहिँ स्वागत गर्थ्यो त्यसैले तपाईँ पनि परमेश्वरको जनहरूको लागि आशिष बन्न चाहनुहुन्छ भने एउटा तरिका के हो गायस बन्ने ख्रिस्टका जनहरूलाई स्वागत गर्ने अतिथि सत्कार गर्ने अनि यसरी चाहिँ पवित्र जनहरूको निम्ति तपाईँ आशिष बन्न सक्नुहुन्छ सहयोगी बन्न सक्नुहुन्छ गायसले चाहिँ आफ्ना थोकहरूलाई आफ्नै जस्तो होइन तर ख्रिस्टको जस्तै उसले चाहिँ ठान्यो अनि जसको कारण चाहिँ उसले स्वतन्त्रतापूर्वक उनीहरूको सेवामा प्रयोग गर्न सक्यो पहिलो कोरिन्थी 1:14 पनि एकजना गायस उल्लेख छ अनि हाम्रो गायस उही हुनसक्छ पहिलो कोरिन्थी 1:14 किन्नु पनि कोरिन्थकै हो पहिलो कोरिन्थी 1:14 म परमेश्वरलाई धन्यवाद दिन्छु किनकि मैले क्रिस्पस र गायसलाई बाहेक तिमीहरूमध्ये अरू कसैलाई पनि बप्तिस्मा दिइनँ गायस कोरिन्थको विश्वासी अनि जसलाई पावलले बप्तिस्मा दिएको थिए अनि पावल चाहिँ उसकै घरमा बसेर तेस्रो मिसनरी यात्राको अन्तमा रोमका विश्वासीहरूलाई पत्र लेख्दैछन् फिबी जान लागिरहेछ पत्र लेख्दैछन् थुप्रोले यहाँ चाहिँ अभिवादन पठाउँदैछन् सम्भवतः यो गायस चाहिँ एउटा धनी ठुला ठाला मानिस हुन सक्छ अब यत्रोलाई स्वागत गर्न सकेको अनि त्यसैले उसको घरमा चाहिँ प्रशस्त ठाउँ होला जहाँ विश्वासीहरू पनि जुट्न सक्ने परमेश्वरको उपासना गर्नलाई अब अर्को व्यक्ति छ यहाँ अभिवादन पठाउने 23 पदको बीचमा पढ्छौ सहरका भण्डारी एरास्टस यो शब्द भण्डारी भनेको चाहिँ घरको अध्यक्ष भण्डारी ऊ चाहिँ अथवा सहरको आर्थिक कुराको जिम्मेवार व्यक्ति जो ठुलै पदको व्यक्ति देखिन्छ यहाँ यही शब्दबाट हाम्रो प्रबन्ध भन्ने शब्द आउँछ हामीले अध्ययन गरेका थियौँ हामी परमेश्वरको रहस्यहरूका के हौ भण्डारीहरू यस युगमा हामी विशेष उहाँको अनुग्रहको भण्डारीहरू हौ एरास्टस त्यसैले कम्तीमा दुईटा अर्थमा चाहिँ भण्डारी रहेछ एक त सहरको भण्डारी अर्को चाहिँ परमेश्वरकै सत्यताहरूको पनि भण्डारी थियो त्यो झन् महत्वपूर्ण थियो एरास्टस चाहिँ एउटा ठुलो दर्जाको मानिस अनि अरू ठुला मानिसहरूसँग सम्पर्कमा आउने मानिस भएकोले उसलाई ख्रिस्टको निम्ति धेरैको पहुँच नहुने ठाउँमा पनि गवाही हुनको लागि चाहिँ एकदम असल मौका थियो यसबाट के सिक्छ भने हाम्रो सामाजिक स्तर जुनसुकै होस् जुन ठाउँमा हामीलाई प्रभुले राख्नुभएको छ त्यो ठाउँमा हामी ख्रिस्टको निम्ति असल गवाही हुन सक्छौँ, मौका छ। हामी चाहिँ चम्कनुपर्छ, अन्धकारै हो जुन ठाउँमा गए पनि। अर्को व्यक्ति छ अब, र भाइ कुआटसले सलाम पठाउँदैछन्। अब सायद कुआटस चाहिँ उच्च कोटीको मानिस थिएन, तर उनी चाहिँ ख्रिस्टका प्रिय भाइ थिए। भाइ कुआटसले सलाम पठाउँदैछन्। पावलले त्यसरी जनाउँछन् उनलाई, त्यसैले कुआटसको तर्फबाट उसको हृदयदेखिको अभिवादन चाहिँ पावलले पनि यहाँ समेटेका छन्। यो भाइ भन्ने शब्द एकछिन विचार गरौँ। प्रभु येशूले हामीलाई भाइ भन्न लजाउनुहुन्न भनेको छ। यो चाहिँ हिब्रू दुईमा एकचोटि पढौँ। हिब्रू दुई हिब्रू दुईको 11 यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्गबाट ओर्लनु भयो, एउटा मानिस बन्नुभयो। अनि यहाँ अब पढ्छौँ, किनकि पवित्र पार्नुहुने र पवित्र पारिएकाहरू दुवै एउटै मूलबाटका हुन्, यही कारणले उहाँ तिनीहरूलाई भाइ भन्न शर्माउनुहुन्न। अनि यो कुआटस नै यो अभिवादनहरू पठाउने मध्येमा पावलको अन्तिम मित्र हुने थियो। अनि 24 पदमा चाहिँ पावलले चाहिँ फेरि 20 पदमै जस्तै आशीर्वाद लेख्छन्, हाम्रा प्रभु येशु ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्। अब अघि भर्खर माथि भनेको थियो 20 पदमा होइन, दोस्रो भाग, हाम्रा प्रभु येशु ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्। तिनवटा पद बित्ने बित्तिकै फेरि यो यहाँ दोहोरिएको छ। वास्तवमा दुई दुईवटा आशीर्वादहरू यसरी पावलले चाहिँ एकदम नजिक हुनु चाहिँ पावलको लेख्ने शैलीमा चाहिँ एकदम मिल्ने कुरा हो। एक्चुअली दोस्रो थेसलोनिकीमा हेर्नुहोस् त, दोस्रो थेसलोनिकी 3 अध्यायमा, दोस्रो थेसलोनिकी 3 पहिला 16 पदमा हेरौँ। 16 पदमा, अब शान्तिका परमेश्वर आफैले सधैँ तिमीहरूलाई हर प्रकारले शान्ति दिउन्, प्रभु तिमीहरू सबैसँग रहन्। अनि 17 पदमा आफ्नो हातले लेखेको भन्छ। अनि फेरि 18 पदमा, हाम्रो प्रभु येशु ख्रिस्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्, आमेन। यसरी हामीलाई चाहिँ बारम्बार प्रभु येशु ख्रिस्टमा भएको अनुग्रहको बारेमा यसरी बारम्बार दोहोऱ्याइनु चाहिँ हामीलाई धेरै फाइदाजनक छ है। यो नराम्रो होइन, हामीलाई चाहिँ प्रशस्त अनुग्रह गर्नुभएको छ, त्यसैले पटक पटक यो भन्नु चाहिँ ज्यादै सुन्दर कुरा हो। प्रभु येशु ख्रिस्टको अनुग्रह तिमी जान्दछौ कि उहाँ धनवान भएर पनि तिमीहरूको निम्ति उहाँ गरिब हुनुभयो, ताकि उहाँको गरिबीद्वारा तिमीहरू धनवान हुन सकौ। त्यो अध्याय नै हेर्नुहोस्, 2 कोरिन्थी 8:9, त्यो शब्द कतिचोटि दोहोरिएको पाउँछौ है। अब हामी चाहिँ रोमीको पुस्तकको थोरैवटा मात्र पदहरू मागिन्छ, तपाईँहरूले ठान्नु होला ए, त्यसपछि त अर्को क्लासमा सकिन्छ होला यो, त्यसपछि घरतिर लाग्नु पर्ला। होइन, समय लाग्छ यो अध्ययन गर्नलाई, त्यसैले हामी चाहिँ अहिलेलाई यहीँ राखौँ।